जवाबुल जवाब बाबा नारायण सिंह साहेब सेक्रेटरी आर्य समाज अमृतसर मतबूआ पर्चा आफताब 18 फरवरी। अव्वल बाबा साहेब ने यह सवाल किया है कि इस बात का क्या सबूत है कि खुदा रूहों का खालिक है और उनको पैदा कर सकता है। इसके जवाबुल जवाब में कबल शुरू करने मतलब के ये अर्ज़ करना ज़रूरी है कि अजरूए कायदा फ़न मुनाजरा के आपका ये हरगिज़ मनसब नहीं हो सकता कि आप रूहों के मखलूक होने का हमसे सबूत मांगें, बल्कि ये हक हमको पहुंचता है कि हम आपसे रूहों के बिला पैदाइश होने की सनद तलब करें, क्योंकि आप इसी पर्चा मज़कूरुल उन्वान में ख़ुद अपनी ज़ुबान मुबारक से इकरार कर चुके हैं कि परमेश्वर कादिर है और तमाम सिलसिले आलम का वही मुंतज़िम है। अब जाहिर है कि सबूत देना इस अमर जदीद का आपके ज़िम्मे है कि परमेश्वर अव्वल कादिर होकर फिर गैर कादिर किस तरह बन गया। हमारे ज़िम्मे हरगिज़ नहीं जो हम सबूत करते फिरें कि परमेश्वर जो कदीम से कादिर है वो अब भी कादिर है। सो हज़रत, ये आपको चाहिए था कि हमको इस बात का सबूत कामिल देते कि परमेश्वर बावस्फ़ कादिर होने के फिर रूहों के पैदा करने से क्यों आजिज़ रहेगा। हम पर यह सवाल नहीं हो सकता कि परमेश्वर जो कादिर तस्लीम हो चुका है रूहों के पैदा करने की किस कदर कुदरत रखता है, क्योंकि खुदा के कादिर होने को तो हम और आप दोनों मानते हैं। बस उस वक्त तक तो हम में और आप में कुछ तनाज़ो न था, फिर तनाज़ो तो आपने पैदा किया जो रूहों के पैदा करने से उस कादिर परमेश्वर को आजिज़ समझा। इस सूरत में आप ख़ुद मुनसिफ हों और बतलाएँ कि बारे सबूत किसके ज़िम्मे है। और अगर हम बतरीके तनज़ुल ये भी तस्लीम कर लें कि अगरचे दावा आपने किया मगर इस बात उसका हमारे ज़िम्मे है, बस आपको मुजदा हो कि हमने सफ़ीर हिंद 21 फरवरी में खुदा के खालिक होने का सबूत कामिल दे दिया है। जब आप बनज़रे इंसाफ पर्चा मज़कूर को मुलाहिज़ा फरमाएंगे तो आपकी तसल्ली कामिल हो जाएगी और ख़ुद ज़ाहिर है कि खुदा तो वही होना चाहिए जो मूजिद मखलूक़ात हो, ना ये कि ज़ोर आवर सलातीन की तरह सिर्फ़ गैरों पर काबिज़ होकर खुदाई करे। और अगर आपके दिल में ये शक गुज़रता है कि परमेश्वर जो अपनी नज़ीर नहीं पैदा कर सकता शायद इसी तरह अरवाह के पैदा करने पर भी कादिर ना होगा, बस इसका जवाब भी पर्चा मज़कूर 9 फरवरी में पुख्ता दिया गया है, जिसका ख़ुलासा ये है कि खुदा ऐसे अफ़ाल हरगिज़ नहीं करता जिनसे उसकी सिफ़ात कदीम का ज़वाल लाजिम आवे। जैसे वो अपना शरीक नहीं पैदा कर सकता, अपने आप को हलाक नहीं कर सकता, क्योंकि अगर ऐसा करे तो उसकी सिफ़ात कदीमा जो वहदत ज़ाती और हयात अबदी है ज़ायल हो जाएगी। बस वो कुद्दूस खुदा कोई काम बरखिलाफ़ अपनी सिफ़ात अज़लिया के हरगिज़ नहीं करता, बाकी सब अफ़ाल पर कादिर है। बस आपने जो रूहों की पैदाइश को शरीकुल बारी की पैदाइश पर क़यास किया तो ख़ता की। मैं पहले अर्ज़ कर चुका हूँ कि ये आपका क़यास माल फारिक है। हाँ, अगर ये साबित कर देते कि पैदा करना अरवाह का भी मिसल पैदा करने नज़ीर अपनी के खुदा की किसी सिफत अज़मत और जलाल के बरखिलाफ़ है तो दावा आपका बिलाशुबा साबित हो जाता। बस आपने जो तहरीर फरमाया है कि ये ज़ाहिर करना चाहिए कि खुदा ने रूह कहाँ से पैदा किए, इस तकरीर से साफ पाया जाता है कि आपको खुदा की कुदरती कामों से मुतलक इनकार है और उसको मिसल आदम ज़ात के मोहताज बासबाब समझते हैं। और अगर आपका इस तकरीर से ये मतलब है कि हमारी समझ में नहीं आता कि किस तरह परमेश्वर रूहों को पैदा कर लेता है, तो इस वहम के दफ़ा में पहले भी लिखा गया था कि परमेश्वर की कुदरत कामिला में हरगिज़ ये शर्त नहीं कि ज़रूर इंसान की समझ में आ जाया करे। दुनिया में इस किस्म के हज़ारहा नमूने मौजूद हैं कि कुदरत मुद्रे का इंसान की उनकी कुन हकीकत तक नहीं पहुँच सकती। और अलावा इसके एक अमर का अक़ल में ना आना और चीज़ है और उसका मुहाल साबित होना और चीज़। अदम सबूत इस बात का कि खुदा ने किस तरह रूहों को बना लिया इस बात को साबित नहीं कर सकता कि खुदा से रूह नहीं बन सकते थे, क्योंकि अदम इल्म से अदम शय लाजिम नहीं आता। क्या मुमकिन नहीं जो एक काम खुदा की कुदरत के तहत दाखिल तो हो लेकिन अकल नाकिस हमारी उसके असरार तक ना पहुँच सके। बल्कि कुदरत तो हकीकत में इसी बात का नाम है جو داغ احتیاج اسباب سے منزہ اور پاک اور ادراک انسانی سے برتر ہو۔ اول خدا کو قادر کہنا اور پھر یہ زبان پر لانا کہ اس کی قدرت اسباب مادی سے تجاوز نہیں کرتی، حقیقت میں اپنی بات کو آپ رد کرنا ہے، کیونکہ اگر وہ فی حد ذات ہی قادر ہے تو پھر کسی سہارے اور آسرے کا محتاج ہونا کیا معنی رکھتا ہے؟ کیا آپ کی پستکوں میں قادر اور سرپ شکتی مان اسی کو کہتے ہیں جو بغیر توسل اسباب کے کارخانہ قدرت اس کی کار بند رہے اور نراہ اس کے حکم سے کچھ بھی نہ ہو سکے؟ شاید آپ کے ہاں لکھا ہوگا، مگر ہم لوگ تو ایسے کمزور کو خدا نہیں جانتے، ہمارا تو وہ قادر خدا ہے کہ جس کی یہ صفت ہے کہ جو چاہا سو ہو گیا اور جو چاہے گا سو ہوگا۔ پھر بابا صاحب اپنے جواب میں مجھ کو فرماتے ہیں کہ جس طرح تم نے یہ مان لیا ہے کہ خدا دوسرا خدا بنا نہیں سکتا، اسی طرح یہ بھی ماننا چاہیے کہ خدا روح پیدا نہیں کر سکتا۔ اس فہم اور ایسے سوال سے اگر میں تعجب نہ کروں تو کیا کروں؟ صاحب من، میں تو اس وہم کا کئی دفعہ آپ کو جواب دے چکا، اب میں بار بار کہاں تک لکھوں؟ میں حیران ہوں کہ آپ کو یہ بیین فرق کیوں سمجھ میں نہیں آتا اور کیوں دل پر سے یہ حجاب نہیں اٹھتا کہ جو روحوں کے پیدا کرنے کو دوسرے خدا کی پیدائش پر قیاس کرنا خیال فاسد ہے، کیونکہ دوسرا خدا بنانے میں وہ صفت ازلی پرمیشر کی جو واحد لا شریک ہونا ہے نابود ہو جائے گی، لیکن پیدائش ارواح میں کسی صفت واجب الوجود کا ازالہ نہیں بلکہ ناپید کرنے میں ازالہ ہے، کیونکہ اس سے صفت قدرت کی جو پرمیشر میں بالاتفاق تسلیم ہو چکی ہے زاویہ اختفاء میں رہے گی اور بپائے ثبوت نہیں پہنچے گی، اس لیے کہ جب پرمیشر نے خود ایجاد اپنے سے بلا توسل اسباب کے کوئی چیز محض قدرت کاملہ اپنی سے پیدا ہی نہیں کی تو ہم کو کہاں سے معلوم ہو کہ اس میں ذاتی قدرت بھی ہے؟ اور اگر یہ کہو کہ اس میں کچھ ذاتی قدرت نہیں تو اس اعتقاد سے وہ پرادھین یعنی محتاج بالغیر ٹھہرے گا، اور یہ ببداہت عقل باطل ہے۔ غرض پرمیشر کا خالق کے ارواح ہونا تو ایسا ضروری امر ہے جو بغیر تجویز مخلوقیت ارواح کے سب کارخانہ خدائی کا بگڑ جاتا ہے، لیکن دوسرا خدا پیدا کرنا صفت وحدت ذاتی کے برخلاف ہے۔ پھر کس طرح پرمیشر ایسے امر کی طرف متوجہ ہو کہ جس سے اس کی صفت قدیمہ کا بطلان لازم آوے، اور نیز اس صورت میں جو روح غیر مخلوق اور بے انت مانے جائیں، کل ارواح صفت انادی اور غیر محدود ہونے میں خدا سے شریک ہو جائیں گی، اور علاوہ اس کے پرمیشر بھی اپنی صفت قدیم سے جو پیدا کرنا بلا اسباب ہے محروم رہے گا، اور یہ ماننا پڑے گا کہ پرمیشر کو صرف روحوں پر جمعداری ہی جمعداری ہے، ان کا خالق اور واجب الوجود نہیں۔ پھر بعد اس کے بابا صاحب اسی اپنے جواب میں روحوں کے بے انتہا ہونے کا جھگڑا لے بیٹھے ہیں، جس کو ہم پہلے اس سے 9 اور 16 فروری سفیر ہند میں 14 دلائل پختہ سے رد کر چکے ہیں، لیکن بابا صاحب اب تک انکار کیے جاتے ہیں۔ پس ان پر واضح رہے کہ یوں تو انکار کرنا اور نہ ماننا سہل بات ہے، اور ہر ایک کو اختیار ہے کہ جس بات پر چاہے جمع رہے، پر ہم تو تب جانتے کہ آپ کسی دلیل ہماری کو رد کر کے دکھلاتے اور بے انت ہونے کی وجوہات پیش کرتے۔ آپ کو سمجھنا چاہیے کہ جس حالت میں ارواح بعض جگہ نہیں پائے جاتے تو بے انت کس طرح ہو گئے؟ کیا بے انت کا یہی حال ہوا کرتا ہے کہ جب ایک جگہ تشریف لے گئے تو دوسری جگہ خالی رہ گئی؟ اگر پرمیشر بھی اسی طرح کا بے انت ہے تو کارخانہ خدائی کا معرض خطر میں ہے۔ افسوس کہ آپ نے ہمارے ان پختہ دلائل کو کچھ نہ سوچا اور کچھ غور نہ کیا اور یوں ہی جواب لکھنے کو بیٹھ گئے، حالانکہ آپ کی منصفانہ طبیعت پر یہ فرض تھا کہ اپنے جواب میں اس امر کا التزام کرتے کہ ہر ایک دلیل ہماری تحریر کر کے اس کے محاذات میں اپنی دلیل لکھتے، پر کہاں سے لکھتے؟ اور تعجب تو یہ ہے کہ اسی جواب میں آپ کا یہ اقرار بھی درج ہے کہ ضرور سب ارواح ابتدا سرشٹی میں زمین پر جنم لیتے ہیں، اور مدت 4.25 ارب تک سلسلہ دنیا کا بنا رہتا ہے، اس سے زیادہ نہیں۔ اب اے میرے دوستو اور پیارو، اپنے دل میں آپ ہی سوچو اور اپنے قول میں خود ہی غور کرو کہ جو پیدائش ایک مقرری وقت سے شروع ہوئی اور ایک محدود مقام میں ان سب نے جنم لیا اور ایک محدود مدت تک ان کے توالد تناسل کا سلسلہ منقطع ہو گیا، تو ایسی پیدائش کس طرح بے انت ہو سکتی ہے؟ آپ نے پڑھا ہوگا کہ بموجب اصول موضوعہ فلسفہ کے یہ قاعدہ مقرر ہے کہ جو چند محدود چیزوں میں ایک محدود عرصے تک کچھ زیادتی ہوتی رہی تو بعد زیادتی کے بھی وہ چیزیں محدود رہیں گی۔ اس سے یہ ثابت ہوا کہ اگر متعدد جانور ایک متعدد عرصے تک بچہ دیتے رہیں تو ان کی اولاد بموجب اصول مذکور کے ایک مقدار متعدد سے زیادہ نہ ہوگی، اور خود ازرو حساب کے ہر ایک عاقل سمجھ سکتا ہے کہ جس قدر پیدائش 4.25 ارب میں ہوتی ہے، اگر بجائے اس مدت کے 8.5 ارب فرض کریں تو شک نہیں کہ اس صورت مؤخر الذکر میں پہلی صورت سے پیدائش دو چند ہوگی۔ حالانکہ یہ بات اجلا بدیعیات ہے کہ بے انت کبھی قابل تضیف نہیں ہو سکتا۔ اگر ارواح بے انت ثابت ہوتے تو ایسی مدت معدود میں کیوں محصور ہو جاتے کہ جس کے اضعاف کو عقل تجویز کر سکتی ہے، اور نہ کوئی دانا محدود زمانی اور مکانی کو بے انت کہے گا۔ بابا صاحب براہ مہربانی ہم کو بتلاویں کہ اگر 4.25 ارب کی پیدائش کا نام بے انت ہے تو 8.5 ارب کی پیدائش کا نام کیا رکھنا چاہیے؟ غرض یہ قول صریح باطل ہے کہ ارواح موجودہ محدود زمانی اور مکانی ہو کر پھر بھی بے انت ہیں، کیونکہ مدت معین کا توالد تناسل تعداد معینہ سے کبھی زیادہ نہیں۔ اور اگر یہ قول ہے کہ سب ارواح بدفع واحد زمین پر جنم لیتے ہیں، سو بطلان اس کا ظاہر ہے، کیونکہ زمین محدود ہے اور ارواح بقول آپ کے غیر محدود، پھر غیر محدود کس طرح محدود میں سما سکے؟